نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي.
اب آگے دیکھیں گے ایک بالکل ہی مختلف موضوع ہے. آیت نمبر 6. یا ایہا الذین آمنو, اے لوگوں جو ایمان لائے ہو. محسوس کرتے ہیں اس بات کو, بار بار اللہ تعالیٰ ایمان والوں کو پکارتا ہے. ہاں کیا؟ اذا قمتم الى الصلاه, جب تم کھڑے ہو جاؤ نماز کے لیے, یعنی جب تم نماز کے لیے تیار ہو جاؤ. قمتم سے مراد یہاں ارادہ صلاۃ ہے, کیونکہ وضو تو نماز شروع کرنے سے پہلے کیا جائے گا نا. کیونکہ عموماً آپ دیکھیے کہ قمتم کے لفظ کے سے لگتا ہے کہ جیسے نماز کے قیام کی طرف اشارہ ہے, لیکن قمتم میں کھڑا ہونے کی بجائے ارادہ مراد ہے. تو کیا کرو؟ اس سے پہلے ہی فاغسلوا وجوہکم, اپنے چہروں کو دھو لو. اس میں نمبر 1 لگا لیجئے, پھر انشاءاللہ آپ کو آیت زیادہ سمجھ آئے گی. پہلی چیز کیا کر لو؟ فاغسلوا وجوہکم, اپنے چہروں کو دھو لو. غسل سے, غسل یغسل سے, وجوہ جو ہے وجہن کی جمع ہے. اور کیا کرو؟ نمبر 2 لگائیے, وَأَيْدِيَكُمْ إِلَى الْمَرَافِقِ, اپنے ہاتھوں کو کوہنیوں تک دھو لو. مرافق مرفقت, مرفق کی جمع ہے یا مرافقتن کی جمع ہے, کوہنی کو کہتے ہیں. اس کا روٹ جو ہے رفق ہے, رافا قاف, کیونکہ نرمی کی طرف ہے نا لفظ آتا, تو رفیق بھی لفظ اسی سے ہے. کیونکہ عموماً جو دوست ہوتا ہے نا رفیق, اس کی دوستی میں انسان اپنے آپ کو کمفرٹیبل فیل کرواتا ہے. تو کوہنیاں بھی اصل میں ایسے ہی ہوتی ہیں کہ جب آپ تھک جاتے ہیں نا تو آپ دیکھیں یوں کوہنیاں ٹکا لیتے ہیں, بہت دیر بیٹھے رہے نا تو پھر یہ کوہنی کو ٹکا کے بیٹھتے ہیں. تو اسی سے یہ لفظ مرفق اور مرافق ہے, اشارہ ہے اس میں وضو کے اندر ہاتھوں سے لے کے کوہنیوں تک کے دھونے کی طرف. وَأَيْدِيَكُمْ, اس کے اندر ہاتھ بھی آگے. تیسرا نمبر لگائیے, وَامْسَحُوا بِرُءُوسِكُمْ, اور اپنے سروں کا مسح کر لو. مل لو سروں کو, یعنی اشارہ ہے اس میں سر کے مسح کی طرف, اور سر کے ساتھ ہی کان بھی آتے ہیں اسی میں. اور چوتھی چیز ہے, وَأَرْجُلَكُمْ إِلَى الْكَعْبَيْنِ, اور اپنے پاؤں دھو لو ٹخنوں تک. یہ ہے نمبر 4. یہاں تک وضو کا طریقہ قرآن کی روشنی میں پورا ہوا. یہی 4 وضو کے فرائض ہیں. پیچھے کتاب الصلاۃ میں نماز کے اور وضو کے طریقے پہ بہت ڈیٹیل سے بات ہو چکی ہے, جو لوگ اس سے فائدہ اٹھانا چاہیں تو یہ باتیں سن سکتے ہیں. لیکن یہاں وضو کے 4 فرائض بتا دیے کہ ان کے بغیر وضو نہیں ہوتا. اس کے علاوہ جتنی بھی چیزیں وضو میں ہیں, جیسے کلی کرنا, ناک میں پانی ڈالنا, پہلے بسم اللہ پڑھنا اور بعد کی دعائیں, یہ ساری سنتیں ہیں. اور اس کا فرق ہم دیکھ چکے کتاب الصلاۃ میں, اور جو لوگ نہیں سن چکے ان کے لیے دہرا دوں کہ فرائض وہ ہوتے ہیں کہ جن کے چھٹنے سے وضو نہیں ہوگا. لیکن سنتوں کو جان کے تو نہیں چھوڑنا چاہیے, لیکن کسی وجہ سے اگر کسی موقع پہ چھٹ جائے تو پھر اللہ سبحانہ تعالیٰ جو ہیں اس کو وضو کو بہرحال قبول کر لیتے ہیں. قرآن پاک میں یہ بات آ گئی. اب اگر آپ دیکھیں کہ صرف گرامر کی روشنی میں آپ فیصلہ کریں کہ وضو کیا ہوتا ہے اور صرف ان لفظوں کو دیکھیں تو فیصلہ نہیں کر سکتے. بہت سارے لوگ جو آج کے دور میں فتنہ انکار حدیث کا شکار ہوئے, وہ کہتے ہیں کہ حدیث کی ضرورت ہی نہیں ہے. تو آپ ذرا ان سے پوچھیں کہ پھر یہ بتائیں کہ پاؤں کتنے دھونے, سر کتنا مسح کرنا ہے اس کا, کانوں پہ کرنا ہے کہ نہیں کرنا. یہ ساری چیزیں جو ہیں یہ سنت سے ہی پتہ چلیں گی نا. تو وضو صرف اتنا بتا دیا گیا اشارتاً, نماز کا تو اتنا بھی طریقہ نہیں ہے قرآن پاک میں. تو اس سے پتہ چلتا ہے کہ اللہ تعالیٰ کی ذات نبی صلی اللہ علیہ وسلم کے ذریعے سے دین کو ہمارے لیے آسان کر دیتی ہے. پھر آپ دیکھیے کہ جب ایک انسان اس طرح سے کام کرے گا کہ جس میں صرف قرآن کو سامنے لے گا, تو پھر ڈر پیدا ہوتا ہے کہ وہ دین میں نئی نئی چیزیں شروع کر دے گا. اور ہر دور کا فتنہ جو ہوا وہ رسول کا انکار ہی ہوا, کیونکہ اس کے ذریعے سے پھر انسان کو اپنے اوپر ایک پابندی محسوس ہوتی ہے. پھر اس کے بعد آپ دیکھیے, اگلا حصہ میں آیت کے اس لیے نہیں شروع کری کہ اس کے مسائل آگے الگ ہیں, ہم صرف ابھی اتنے حصے پہ بات کریں گے. یہاں ایک دو باتیں جو فائدے کی ہیں وہ کیا ہے کہ فرسٹ تھنگ یہ کہ آپ دیکھیے کہ جب ہم وضو کرتے ہیں, بالفرض اگر وضو ٹوٹ جاتا ہے تو کیا یہ پاسیبل ہے کہ صرف منہ کا وضو ٹوٹے یا صرف ہاتھوں کا ٹوٹے؟ ایسا نہیں ہے نا, پورے ٹوٹے گا نا. یعنی ایک چھوٹا سا نقطہ ہے جو آپ کو فائدہ دے گا کہ جب وضو ٹوٹتا ہے تو پھر سارا ہی وضو ٹوٹ جاتا ہے. یہ ممکن نہیں ہے کہ صرف منہ کا وضو ٹوٹ جائے یا ہاتھ کا ٹوٹ جائے یا فلاں کا ٹوٹ جائے. تو اس مسئلے کو سمجھتے ہوئے پھر ان لوگوں کی بات کا جواب دینا چاہوں گی جو یہ سوچ لیتے ہیں کہ اگر وضو کر کے نیل پالش لگا لیں تو تو بعد میں اسی نیل پالش پہ آپ مزید وضو کرتے جائیں تو وضو ہو جائے گا. یہ مسئلہ آپ نے سنا ہوگا. تو آپ پوچھیں کہ جب وضو ٹوٹا تو کیا ناخنوں کا وضو نہیں ٹوٹا؟ کیونکہ سارے ہی ٹوٹ جاتا ہے نا. تو یہ ایک سائڈ پوائنٹ ہے جس کا ادھر اس وقت خاص طور پہ تعلق نہیں ہے. پھر دوسری بات آپ دیکھیے کہ یہاں ترتیب تھوڑی فرق ہے. اگر آپ قرآن پاک کی ترتیب پہ وضو کریں تو سب سے پہلے آپ جو ہیں اپنا منہ اور ہاتھ دھوئیں گے کوہنیوں تک, پھر سر کا مسا کریں گے, اور پھر آگے دیکھیں کہ وَمْسَحُوا بِرُءُوسِكُمْ کے بعد واؤ جو لگی ہے اس سے شبہ یہ پڑ رہا ہے کہ سر کے بعد پاؤں کا بھی مسا کیا جائے گا. اور شیعہ حضرات جو ہیں وہ اسی آیت سے دلیل لیتے ہوئے پاؤں کا بھی صرف مسا کرتے ہیں, حالانکہ ترتیب تھوڑی سی فرق ہے. اگر آپ بالکل لفظوں پہ نظریں گاڑیں تو آپ کو بات واضح ہو جائے گی کہ ترتیب کو قائم رکھنے کے لیے اللہ تعالیٰ نے ایسے کہا, کیونکہ ہم ہاتھ دھونے کے بعد منہ دھوتے ہیں, پھر کوہنیوں تک دھونے کے بعد سر کا مسا کرتے ہیں, پھر پاؤں دھوتے ہیں. لیکن اصل عبارت جو تھی وہ کیسے تھی, میں آپ کو پڑھ کے سناتی ہوں. اللہ تعالیٰ کہتے ہیں فَغْسِلُوا وُجُوهَكُمْ وَأَيْدِيَكُمْ إِلَى الْمَرَافِقِ وَأَرْجُلَكُمْ إِلَى الْكَعْبَيْنِ. یہ جملہ نوٹ کر لیں کہ فَغْسِلُوا کا اطلاق جو ہے یہ ارْجُلَكُمْ پہ بھی آ رہا ہے, کہ جیسے منہ اور کونیاں دھوئی ہیں اسی طرح پاؤں بھی دھونے ہیں. اور وَمْسَحُوا بِرُءُوسِكُمْ پہ بات ختم ہو گئی. چھوٹا سا پوائنٹ نوٹ کر لیں کہ بِرُءُوسِكُمْ کے بعد جو واؤ ہے نا وہ عطف کی نہیں ہے, یعنی وہ وَمْسَحُوا کے ساتھ نہیں مل رہی بلکہ پیچھے جا کے غسل کے ساتھ مل رہی ہے. تو اللہ تعالیٰ نے چونکہ ترتیب ہمیں بتانی تھی اس لیے وَأَرْجُلَكُمْ إِلَى الْكَعْبَيْنِ رکھا. اب اگر یہ بات اس طرح ہوتی, دیکھیے ذرا, فَغْسِلُوا وُجُوهَكُمْ وَأَيْدِيَكُمْ, یا فَغْسِلُوا وُجُوهَكُمْ وَغْسِلُوا أَيْدِيَكُمْ إِلَى الْمَرَافِقِ وَامْسَحُوا بِرُءُوسِكُمْ فَغْسِلُوا أَرْجُلَكُمْ إِلَى الْكَعْبَيْنِ, بوجھل ہوتی نا. تو اللہ تعالیٰ نے اس کو مختصر طور پہ ہمیں بتا دیا کہ کتنے پیار سے, کتنے اچھے طریقے سے ایک انسان اگر قرآن پاک سے رہنمائی لیتا ہے تو اس کے لیے یہ چیز آسان ہو جاتی ہے. اور ایسی چیزوں کو اگر لوگ پیچھے کر کے دیکھیں تو سنت کے بغیر نہیں سمجھ سکتے. پھر آپ چھوٹا سا ایک اور پوائنٹ نوٹ کر سکتے ہیں کہ بِرُءُوسِكُمْ وَأَرْجُلِكُمْ, ان دونوں کے نیچے زیر ہے. آپ روسی سین کے نیچے زیر دیکھ رہے ہیں اور ارجولی کے نیچے زیر دیکھ رہے ہیں, یہ دونوں جو ہیں نا با کی وجہ سے ہیں. یعنی اب یہ تھوڑی گرامر کی باریکی ہیں, جن کو سمجھ آ رہی ہے بس وہی سمجھ سکیں گے, نہ سمجھ سکیں تو کوئی بات نہیں. یعنی کوئی پوچھ سکتا ہے بھائی کیا دلیل ہے کہ وَمْسَحُوا کا لفظ صرف بِرُءُوسِكُمْ تک کے لیے ہے, تو پھر اس کا جواب کیا ہے کہ وَمْسَحُوا کے بعد بِرُءُوسِكُمْ کے با کے نیچے جو زیر آ رہی ہے, اگر اسی کو ہم لیتے آگے بھی تو پھر أَرْجُلِكُمْ آنا چاہیے تھا, أَرْجُلَكُمْ نہیں آنا چاہیے تھا, کیونکہ با حرف جر ہے اور جر کے بعد اگلے لفظ کے نیچے زیر آتی ہے. تو اللہ تعالیٰ نے علم والوں کو عقل دی ہے, علم والوں نے اپنی کوششوں سے ایک ایک زبر اور زیر کو ڈسکس کیا ہے. پھر اس کے بعد اب یہاں سے آگے, اب اس کے بعد باتیں شروع ہوں گی تیمم کی, دیکھتے ہیں اس کو بھی. وَإِن كُنْتُمْ جُنُبًا, اور اگر تم کو جنابت ہو, جیم نون با اس کا روٹ ہے, اور وہ کیفیت جس میں انسان نماز اور قرآن سے دور رہتا ہے, جس میں اس کے اوپر غسل واجب ہوتا ہے, اور اس کو حد سے اکبر بھی کہتے ہیں, یعنی بڑی گندگی جو ہوگی انسان کو لاحق ہو گئی. اب کیا کرو, فَتَّطَّهَّرُوا, تو بس اچھی طرح پاک ہو جاؤ. یہاں فَتَّطَّهَّرُوا سے مراد ہے فَغْسِلُوا, کیونکہ کسی کو جنابت ہوگی تو اس کے بعد طہارت کا طریقہ ہی غسل ہے. لیکن قرآن پاک میں ہم دیکھ رہے ہیں کہ طہر, طہارت اور غسل یہ لفظ ایک دوسرے کی جگہ پہ استعمال ہوتے ہیں. ہاں, لیکن وَإِن كُنْتُمْ مَرْضَىٰ, اگر تم مریض ہو پہلی بات, او عَلَىٰ سَفَرٍ, یا پھر تم سفر میں ہو, دونوں کیفیات ہوتی ہیں جس میں انسان کے پاس پانی نہیں ہوتا, یا پھر پانی کے استعمال سے انسان کو نقصان پہنچنے کا ڈر ہو سکتا ہے, تو کیا کرو. تیسری صورت, او جاء احد منکم من الغائط, تم میں سے کوئی جائے ضرورت سے فارغ ہو. غائط کا جو لفظ ہے نا, غین واو, تو اس کا روٹ ہے, گہری جگہ کو کہتے ہیں, گھڈا. پہلے دور میں لوگ فارغ ہونے کے لیے کھلی جگہوں پہ جاتے تھے, پھر مٹی کو کھود کے ذرا گھڑا سا بنا لیتے تھے تاکہ گندگی کی چھینٹے پاؤں پہ نہ پڑیں, تو اس وجہ سے پھر اس کو غائط کہا جاتا ہے. غوط, غائط یعنی اشارہ ہے, کنایا ہے اصل میں یہ ٹوائلٹ کو یوز کرنے کا. تو پھر کیا کرو, جب تم میں سے کوئی ٹوائلٹ سے اوکے, یعنی اس کو وضو کرنا ہے صرف, غسل نہیں کرنا. او لامستم النساء, یا چھوا ہو تم نے عورتوں کو, यहाँ लामस्तुम जो है ये किनाया है जीमा का, इंटरकोर्स का, सेक्सुअल इंटरकोर्स, लाम मीम सीन इसका रूट है। ये बातें पीछे गुजर चुकी हैं सूरत निसा में हम पढ़ चुके, यहाँ तो सिर्फ एक किस्म की दोहराई हो रही है। तो अल्लाह सुबहान तआला फरमाते हैं कि अगर तुम्हें गुसल की हाजत है या तुम्हें वज़ू की हाजत है, दोनों सूरतों में पानी नहीं है या पानी का इस्तेमाल तुम्हारी बीमारी को बढ़ाने का डर हो, ये दो ही चीज़ें हैं ना, तो क्या करो, फ़लम तजिदु मा अन फतयम्ममु सईदन तैयबन, फिर तुम पानी ना पाओ तो इरादा कर लो पाक मट्टी का। कैसे करना है, अब यहाँ से आगे आप छोटा सा एक एरो डाल के लिख लें तयम्मुम का तरीका क्या, फम सहू बी वुजूहिकुम व अईदीकुम मिन्हु, तो मल लो या टच कर दो, मसा कर लो अपने मुँहों का और अपने हाथों का इससे। हु से मुराद क्या है, सईदन तैयबन से, यानी पाक मट्टी से अपने हाथों और अपने चेहरे को मल लो। ये इतना आसान क्यों हुआ, वज़ू में तो कहा कि नाखून बराबर जगह भी खुश्क रह गई तो वज़ू नहीं होगा, ऐसी आसानी क्यों हुई, इसकी वजह क्या है, मा युरीदुल्लाहु लियजअल अलैकुम मिन हरजिन, अल्लाह नहीं चाहता कि तुम पर कोई तंगी आए, कितना प्यार अल्लाह को, यानी ये वज़ू की बजाय या गुसल की बजाय तयम्मुम की रुख्सत देना क्या है, अल्लाह ताला का तुमसे प्यार है, तुम्हारी मोहब्बत है अल्लाह ताला के दिल में, अल्लाह ताला तुमसे प्यार करते हैं, वो तुम्हें किसी मुश्किल में नहीं डालना चाहते। अब देखिए कि इस्लामी अहकामात जो है ना, इनकी असल रूह जो है ना वो तो इबादत है, असल अंदर इंसान के दिल में क्या है, वो क्या सोच रहा है, वो कहाँ पहुँचा हुआ है, नमाज़ में ही आप कहीं और पहुँचे हुए हैं या आप कुछ और काम कर रहे हैं, ये दुरुस्त नहीं है। बाकी रह गई बात जो ज़ाहरी तरीक़े हैं, वज़ू का, गुसल का, मसा करना, ये सारी चीज़ें यानी यूनिटी के लिए नबी सल्लम के तरीक़ों पे करने का हुक्म है। मैं दोबारा बोलती हूँ, तवज्जो से सुन लें कि असल जो अल्लाह ताला को हमसे मतलूब है ना, वो हमारी इबादत की अंदरूनी रूह है। नमाज में कैफ़ियत क्या है, वज़ू में कैफ़ियत क्या है, दिल में क्या सोच रहे हैं, किस तरह कर रहे हैं। बाकी रह गई बात वज़ू करना कैसे करना है, नमाज पढ़ना कैसे पढ़नी है, इसमें सारी उम्मत को जमा करने के लिए हमें कह दिया कि नबी सल्लम के तरीक़ों पे करो, सल्लू कमा राई तुमून युसल्ली। अब आप सोचें कि किसी चीज़ की रूह ना रहे और अब ज़ाहरी तरीक़ों पे लड़ते झगड़ते रहें या उसको हासिल सीखना ही ना चाहें या ज़ाहरी चीज़ों पे इंच इंच के साथ आप नाप नाप के काम करें, लेकिन आपकी नमाज और आपकी इबादत खशियत से और अल्लाह ताला के साथ ताल्लुक़ से खाली हो, तो मकसद हल नहीं हुआ ना। करना क्या है, हर इबादत की, वज़ू, तयम्मम, गुसल और बाकी सारी चीज़ों में असर तवज्जो रखिए स्पिरिचुअलिटी पे, रूहानियत पे, क्यों कर रही हूँ, हाथों के गुनाह धुल रहे हैं, ज़ुबान के गुनाह झड़ रहे हैं, कुल्ली की है तो अब मुँह के गुनाह झड़ रहे हैं, लेकिन तरीका वो रखें जो नबी सल्लम का, कभी नहीं भटकेंगे इंशाल्लाह। तरीक़ों में अल्लाह के नबी के तरीके पर आ जाएँ, बिल्कुल इधर से उधर ना हो, सल्लू कमा राई तुम उन्हें उसली, कह दिए वज़ू है तो है ऐसे ही, कह दिए गुसल है तो है ऐसे ही, लॉजिक ना पूछो, दलील ना पूछो, लेकिन ये मुराद नहीं है, ये ज़ाहरी तरीके हमारी इबादत का मतलूब नहीं है कि तुम्हें मुश्किल में डालना है कि तुमने इस तरह किया कि नहीं किया, मतलूब क्या है कि तुम्हारी तवज्जो अल्लाह की तरफ रहे। इसीलिए फिर जब हालात बदलते हैं ना तो उसके साथ साथ वज़ू की जगह तयम्मुम कर लो, कोई बात नहीं, क्योंकि जब आप अक्ल को इस्तेमाल करते हैं ना, कहते हैं देखो सोचो, एक बंदे को आप कहते हैं कि जनाबत की हालत में कुरान नहीं पढ़ना क्योंकि उसने अपने आप को सर से पांव तक पाक नहीं किया, पानी नहीं लगाया, दूसरी तरफ आप कह रहे हैं कि बस एक दफ़ा मट्टी पे हाथ फेरो और उससे से हाथों को पकड़ो, मसह करो और मुँह पर मल लो, चलो जी जाओ तुम कुरान भी पढ़ो नमाज भी पढ़ो, देखो कैसा ख़राब दीन है, लोग उलझाएंगे आपको, आज के दौर में लोग बड़े अक्लमंद हैं, आज के दौर में जो दीन में फितने उठ रहे हैं ना, वो इस किस्म के उठ रहे हैं कि ये कैसा दीन है, एक तरफ तो ये बात है और दूसरी तरफ ये बात है, तो फिर ये जुमले आपको वहाँ काम आएंगे कि दीन का असल जो काम है वो अल्लाह के ऊपर नज़रें लगाना है, ज़ाहरी तौर तरीके सेकेंडरी हैं। लेकिन जब उम्मतों में जवाल आता है तो दीनी रहनुमा जो होते हैं वो ज़ाहरी चीज़ों में इतना उलझ और उलझा देते हैं लोगों को कि असल रूहानियत ख़त्म होने लगती है। तो आपको यहाँ वजह समझ आ गई कि इस वज़ू की जगह तयम्मुम इतना थोड़ा क्यों है। देखिए अगर वाकई वज़ू का तरीका ही सारी दीन की असल होती ना तो तयम्मुम में वो सब कुछ कम से कम ज़रूर किया जाता जो वज़ू में किया जाता है, पानी की जगह मट्टी मली जाती, मसलन आप देखें कि पहले आप मिट्टी में हाथ मलते, सोचिए ज़रा, फिर उसके बाद आप थोड़ी सी मिट्टी लेते तो मुंह में डालते खुली की जगह पे, फिर थोड़ी सी मिट्टी लेते और अपने नाक में डालते, फिर आप मिट्टी लेते तो उसे मुंह को मलते, फिर आप करते, कितना तकल्लुफ था, तो ये तो मतलूब ही नहीं है। तो अल्लाह ने कहा कि मा युरीदुल्लाहु, नहीं चाहता अल्लाह क्या, लियजअला अलैकुम मिन हरजिन, कि तुम पर कोई तंगी पड़े, तुम्हें किसी मुश्किल में नहीं डालना चाहता, बल्कि फिर क्या चाहता है, वलाकिन युरीदु, और लेकिन वो चाहता है, वो इरादा करता है क्या, लियुतहिरकुम, कि वो तुमको पाक कर दे, वो तुम्हें पाक करना चाहता है, वलियुतिम्म नेमतहु अलैकुम, और ताकि पूरी कर दे तुम पर अपनी नेमत, लअल्लकुम तशकुरून, ताकि तुम शुक्र अदा करो। ये है असल बात, यहाँ अल्लाह ताला तुम्हें अपनी नेमत के पूरा करने की बात दिलाता है। और अल्लाह की नेमत क्या है कि उसने ये मसाइल सिखा दिए, हमें कुरान के साथ जोड़ दिया, हमें इतना प्यारा नबी दिया कि जिसने ये सब कुछ करके दिखाया। कभी हम सोचते हैं इस बात को नेमत, क्या ये अल्लाह का शुक्र नहीं है कि उसने ज़िंदगी गुजारने के तरीके सिखा दिए, कैसे रहो कैसे ना रहो, ये अच्छी चीज़ है ये बुरी चीज़ है। आप सोचिए कि अगर अल्लाह ताला ना बताता और हम पे छोड़ देता कि जो मर्ज़ी कर लो, तो फिर पता नहीं क्या कुछ कर रहे होते। एक चीज़ में यकसानियत में बहुत ही ज़्यादा आसानी होती है, ना कि उसको हर बंदे के तरीके पे छोड़ दिया जाए। और ख़ास तौर पे आप देखें कि लअल्लकुम तशकुरून, शुक्र जो है ना ये दिल का जज्बा होता है। अलहम्द का लफ्ज़ जो है ना ये उससे ज़्यादा जामे लफ्ज़ है, इसमें दिल ज़ुबान और जवारेह तीनों चीज़ें शामिल हो जाती हैं। अलहम्द सिर्फ ज़ुबान से होती है, शुक्र दिल ज़ुबान और आज़ा से भी होती है। फिर आप देखिए कि इधर एक और चीज़ भी समझे कि हमारा दीन तहारत का दीन है। पीछे हमने देखा कि अहले किताब की तैयब औरतों से निकाह का तस्करा था, उनके तैयब खाने खा सकते हो। अब यहाँ अल्लाह ताला ने सईदन तैयबन का जिक्र कर दिया। क्या पता चला कि दीन इस्लाम पाक साफ दीन है, साफ़ सुथरा रहने को पसंद करता है। अब आप देखिए कि यहाँ आपने चूके पढ़ लिया वज़ू के साथ तयम्मुम का तकाबुल, तो आप कहते हैं कि ठीक है भाई, जब तयम्मुम से नमाज हो जाती है तो ये क्या शर्त है कि पानी ना हो तो ऐसा करो, मैं पानी होने के बावजूद बग़ैर वज़ू के नमाज पढ़ता हूँ। पूछ सकते हैं, और बड़े अक्लमंद लोग अब ऐसी चीज़ें सोच रहे हैं दीन के नाम पर। तो इसके बारे में इमाम अबू हनीफ़ा रहमतुल्लाह का कॉल है, कहते हैं कि जानबूझकर बग़ैर वज़ू के नमाज पढ़ने वाले ने इस आयत का कुफर किया, उसने अल्लाह की आयतों का मजाक उड़ाया। क्यों? इसके बारे में इंसान को जहन में रखना चाहिए कि कुछ चीज़ें ऐसी होती हैं कि जिसको जानबूझ के कर देना असल में तकब्बुर का इजहार होता है, कि हम नहीं पीछे हटते, हम करेंगे जो करेंगे, हमारी जो मर्ज़ी है वो करेंगे। और ये भी चीज़ हमने नोट कर ली पीछे सूरह निसा की आयतें पढ़ते हुए कि हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा का हार खो गया था और लोग ढूंढते रहे, जिसकी वजह से नमाज का वक्त आ गया, फिर आयत तयम्मुम नाजिल हुई। हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा का हार जब खोया, तो आप ज़रा सोचें अल्लाह के नबी का क्या रवैया था। आजकल के दौर का कोई जज्बाती शौहर होता और बीवी किसी का जेवर मांग के गई हुई है और गुम गया, ज़रा सोचे क्या उस वक़्त सबकी मट्टी प्लीद हो रही होती ना, क्या ज़रूरत थी पहन के आने की। कोई ये एक जुमला नहीं मिलता अल्लाह के नबी का हज़रत आयशा को डांटने का, बल्कि आप उनके साथ भी नरमी का सामान कर रहे हैं। और जब सब कुछ हो गया, तयम्मुम की आयतें उतरी, नमाज पढ़ ली, जब जाने के लिए उठे तो उसी ऊँटनी के नीचे से हार मिल गया। ऐसे अल्लाह ताला दीन के अहकामात देता है, अचानक नेमतें मिल जाती हैं, जब इंसान सोचता भी नहीं अल्लाह ताला बंदे से वो काम करा लेता है। हज़रत आयशा को बड़ी शान हासिल है, उनकी वजह से उम्मत को बहुत सारे मामलात मिले। भोली भाली आयशा थी, छोटी उम्र की आयशा थी, लेकिन अल्लाह ने उनकी वजह से क़्यामत तक के लोगों के लिए कितनी खैर नाजिल कर दी। इससे हमारे लिए अमल की बात क्या निकलती है कि अल्लाह ताला से ये दुआ करनी चाहिए कि अल्लाह मुझसे भी कोई ऐसा काम करा जो किसी और से ना हुआ हो। जैसे हज़रत आयशा के ज़रिए से तूने तयम्मुम की आयतें उम्मत को दी, उम्मत को खुशी मिली, आज के दौर में मुझे भी कोई ऐसा काम करने की तौफीक अता फरमा कि जिसके बाद मेरा भी कोई सदका जारिया बन जाए। फिर उसके बाद आयत 7 में अब इसी वाक्य को बुनियाद बनाते हुए कहा जा रहा है, वस्कुरु नेमत अल्लाही अलैकुम, और याद करो अल्लाह की नेमत जो तुम पर है। कौन सी नेमत थी ये? सारा दीन ही नेमत है, इस्लाम भी नेमत है। यहाँ ख़ास तौर पे बैत अकबा की तरफ इशारा है। اللہ کے نبی صلی اللہ علیہ وسلم مکہ میں جب تھے آپ کے اوپر بڑے حالات تنگ کر دیے گئے، آپ کو ستایا گیا، آپ کو دکھ دیے گئے اور بالآخر آپ کی جان لینے کی کوشش کی گئی۔ نتیجہ کیا نکلا کہ اللہ تعالیٰ نے مکہ والوں سے نکال کر آپ کو مدینہ والوں کے پاس بھیجنے کا ارادہ فرما لیا۔ 10 نبوی کو کچھ لوگ اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آئے۔ یہ وہ دور تھا کہ جب ابو طالب کا انتقال ہو چکا تھا، حضرت خدیجہ رضی اللہ تعالیٰ عنہا کا انتقال ہو چکا تھا، اللہ کے نبی کی کھل کے مخالفت ہو رہی تھی، آپ کی جان کا خطرہ تھا۔ انہی دنوں میں آپ طائف کا رخ کر چکے تھے، لیکن وہاں اس سے بھی زیادہ مخالفت ہوئی۔ پھر واپس آئے اور متم بن عدی ایک شخص تھا، اس نے آپ کو اپنی پناہ میں لیا کہ آپ کو کوئی کچھ نہیں کہے گا اور آپ کی حفاظت کا ذمہ دیا۔ اب جب آپ طائف سے واپس آئے تو کچھ ہی مہینے کے بعد حج کا موسم آ گیا۔ آپ تبلیغ کی نیت سے منا گئے، آپ دیکھیے کہ حج کے لیے نہیں گئے، تبلیغ کے لیے گئے، اور قبیلہ اوس کے کچھ لوگ جو مدینہ سے آئے ہوئے تھے ان کو تبلیغ کی۔ مدینہ کی حالت اس وقت کیا تھی کہ جنگوں سے تنگ آ چکے تھے، لڑ لڑ کے مر چکے تھے۔ اب جب حج کے موقع پہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے ملاقات ہوئی اور وہاں جا کے انہوں نے آپ کا اخلاق دیکھا، اور ان کا آنے کا یہاں مقصد بھی یہ تھا کہ قریش سے کچھ مدد طلب کریں، قبیلہ خزرج کے خلاف آپس میں لڑتے تھے، آ کے کہا کہ کچھ ہماری مدد کریں۔ جب اللہ کے نبی کی زبان سے اسلام کا پیغام سنا، ان کو لگا یہ ہے اصل مدد، اس کی ضرورت ہے آج امت کو کہ ان کو ذرا لڑائی جھگڑے سے دور رکھا جائے اور اطمینان اور پیسفل دین چاہیے۔ بس وہ کہتے ہیں نا، سچ کا بول جو تھا وہ دل پہ اتر گیا، ان کو سمجھ آ گیا کہ ہمارے لیے اب حقیقی خیر اسی دین کو ماننے میں۔ چنانچہ 10 نبوی کو 5 یا 6 لوگ جو تھے وہ مدینہ سے مکہ جب آئے، اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ عقبہ نام کی ایک گھاٹی میں جمع ہوئے، چھپکے ہوئے، کیونکہ اس دور میں اسلام کا ظاہری طور پہ اظہار کرنا پوسیبل ہی نہیں تھا۔ تو وہاں اللہ کے نبی صلی اللہ علیہ وسلم سے بات ہوئی۔ پھر اگلے سال آئے 11 نبوی کو، تو 12 لوگوں نے وہاں اسلام قبول کیا۔ پہلی کو بیت عقبہ کہتے ہیں، عقبہ اولیٰ، اور دوسرے کو عقبہ ثانیہ کہتے ہیں۔ سیرت میں اس کو ڈیٹیل سے انشاءاللہ پڑھیں گے، لیکن یہاں جو لفظ ہے تفسیرات کے مطابق، یہاں وَذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ وَمِيثَاقَهُ الَّذِي وَاثَقَكُمْ بِهِ، اور یاد کرو اللہ کی نعمت جو تم پر ہے اور اس عہد کو جو اس نے تم سے ٹھہرایا۔ تو یہاں میثاق سے مراد اصل میں یہ بیت ہے، اور نعمت سے مراد یہاں اسلام کی نعمت ہے، علیکم سے مراد ایمان والوں کو اللہ تعالیٰ اشارہ دے رہے ہیں کہ دیکھو اللہ تعالیٰ نے تمہیں اسلام دیا، تمہیں نبی دیا، اور تمہیں اس طریقے سے نبی سے ملا دیا۔ اس کے علاوہ بھی اور بہت سارے اس کی معنی کیے گئے، میثاق سے مراد پختہ عہد ہے، وعدہ الست بھی ہے جو ہر ایک نے اللہ سے کر لیا، لیکن اگر ٹیکس کے اعتبار سے دیکھیں تو اس آیت سے مراد وہی بیت عقبہ کی طرف اشارہ ہے۔ اللہ تعالیٰ فرماتے ہیں کہ وہ وقت یاد کرو، اس قل تم، جب تم نے کہا، کس نے کہا؟ اس دور میں جو لوگ بیعت کر رہے تھے انہوں نے بھی کہا، اور اس کے علاوہ جو دوسرے لوگ صحابہ کرام تھے انہوں نے تو یہ کہا ہی ہے۔ کیا؟ سمعنا، ہم نے سنا، واطعنا، اور ہم نے مانا۔ بیعت کے اندر بھی یہ لفظ ہوتے ہیں، اور ایک سچا مومن جب کلمہ پڑھتا ہے لا الہ الا اللہ، تو یہ بھی اصل میں ایک پلج ہوتا ہے، ایک وعدہ ہوتا ہے، اس بات کا اظہار ہوتا ہے کہ آج کے بعد جو بھی کام کروں گا خوشی سے کروں گا۔ اللہ تعالیٰ یہاں بتا رہے ہیں کہ دین کا کام خوشی خوشی کیا کرو، اللہ کی دی ہوئی، اللہ کی لگائی ہوئی ذمہ داریوں کو ایک آنر سمجھو، اور اللہ تعالیٰ کے ساتھ کیے ہوئے وعدوں کو نبھاؤ، اس کام کو ایک آنر سمجھو، لائبلٹی نہ سمجھو، اس کو اپنے لیے کوئی تاوان نہ سمجھو۔ آپ دیکھیے کہ اس آیت میں اللہ تعالیٰ بنیادی طور پہ مسلمانوں کو اس بات کا احساس دلاتے ہیں کہ جب تم نے ایک دفعہ ایک کام کا وعدہ کر لیا، اقرار کر لیا، نیت کر لی، خود سے کی یا کسی سے کی، تو پھر روتے دھوتے نہ کرو، دل کی خوشی کے ساتھ کرو۔ سمعنا واطعنا واتقوا اللہ، تین چیزیں ہیں، سنا، ہم نے مانا، اور اللہ سے ڈرو۔ یعنی ہوتا کیا ہے کہ جب انسان کسی چیز کی نیت کرتا ہے نا، تو اس وقت جذبات بڑے جوش میں ہوتے ہیں، گرم جوشی ہوتی ہے، ہر کام آسان لگتا ہے، ایکسائٹمنٹ اتنا ہوتا ہے کہ انسان اس کام سے پہلے اس کے خواب دیکھ رہا ہوتا ہے، لیکن کچھ دن کے بعد وہ چیز روٹین بننے لگتی ہے، عادت ہو جاتی ہے، پھر وہی چیز بوجھ لگتا ہے۔ مثال دوں گی کہ ایک لڑکی کی شادی ہوتی ہے نا، تو شادی کے شروع میں خوشی کی وجہ سے ہی भाग भाग के काम करना, शौहर की बात मानना, उसके लिए अपने आप को संवारना, घर को साफ़ करना निस्बतन आसान लगता है, साल कह लें या कुछ महीने, फिर आदत होने लगती है। इसी तरह जब हम नेकी का कोई काम करते हैं ना, दीन का कोई काम करते हैं, बस हम सब ने इस कोर्स की नियत की हुई है अल्लाह की तौफीक से, पहली तो बात इस आयत को अगर हम अपने ऊपर ही ले लें तो बस करो नेमत अल्लाह अलैकुम, हम सब पे क्या नेमत है अल्लाह की कि उसने हमें कुरान पढ़ने का मौका दिया, हमें इतनी प्यारी जगह दी, हमें इतना अच्छा माहौल दिया, हमें इतना पुरसकून माहौल दिया, सब कुछ दिया ना, ये अल्लाह की नेमत है ना। फिर वह मीसा का हल्लजी वासा का कुम भी ही क्या है, ये आपका तो हो सकता है रजिस्ट्रेशन फॉर्म फिल करना हो, इधर आके मैनेजमेंट वालों को बताना हो सकता है कि आप कोर्स करेंगे, और मेरी कमिटमेंट भी मेरे साथ होगी या जिनसे मैंने कमिट किया, हाँ। और सबसे बढ़ के तो इंसान की कमिटमेंट अल्लाह ताला के साथ होती है। अल्लाह ताला कहते हैं इस कुल तुम समय ना वात आना, जब ज़ुबान से एक बात का इकरार कर लेते हो तो फिर अपने जज्बों को ठंडा ना करो, इसलिए कि दुनिया का हर काम जो है ना वो बोझ समझ के भी हो जाता है, मजबूरी से भी हो जाता है, तावान समझ के भी होता है, और करते ही रहता है बंदा। मैंने देखा है लोगों का बिल्कुल स्कूल जाने को दिल नहीं चाहता, लेकिन रोते धोते जाते हैं, एमए तक पहुंच जाते हैं। लेकिन अल्लाह के कामों का एक असूल याद रख लें, पहले तो मैं अपने आप को सिखाती हूँ ये बात और आपको भी सिखाती हूँ, ये हाफ हार्टेडली नहीं होता। हाफ कहते हैं आधा, हार्ट कहते हैं दिल को। अल्लाह का काम, अल्लाह की किताब का काम आधे दिल के साथ नहीं हो सकता। ये जुमला सब लिखें, मैं भी लिखूं, वॉलंटियर्स भी लिखें, मैनेजमेंट वाले भी लिखें और स्टूडेंट्स भी लिखें। जो बंदा इस काम में आधा दिल लगाता है ना, अल्लाह उससे तौफीक छीन लेते हैं। हालात बदल जाएंगे, असबाब बदल जाएंगे, दिल बदल जाएगा, कोई मजबूरी आ जाएगी, कोई मुश्किल आ जाएगी, कोई रग़बत आ जाएगी बाहर की, कोई तरगीब आ जाएगी, यानी यह खौफ आएगा या किसी चीज़ का, अल्लाह का एक ही फ़ैसला है कि आधे दिल को निकाल दो, सिंपल सी बात है। वो नहीं ये कहता टूटे टूटे करते रहो, आपका नहीं दिल चाह रहा पढ़ने को फिर भी अल्लाह आपको लाता रहे। आज अगर आप आधे दिल से क्लास में बैठेंगे ना, मैं पूरे शऊर से कह सकती हूँ कल आप नहीं आ सकेंगे। ये नहीं कि आप आना नहीं चाहेंगे, कोई मजबूरी हो जाएगी, वो नींद भी हो सकती है, वो मेहमान भी हो सकते हैं, वो बच्चे भी हो सकते हैं, असल उसका जो मेन सोर्स है ना पीछे, वो आपका हाफ हार्टेड होना है, आधा दिल अल्लाह की किताब को। अल्लाह पूरे दिल में समाता है, अल्लाह किसी के साथ दिल में नहीं आता। ला इलाहा इल्लल्लाह ये सिर्फ एक कलमा नहीं है, ये एक सोच है। अल्लाह को बिल्कुल शराकत पसंद नहीं, जिस तरह अल्लाह ताला ये नहीं चाहता ना कि हम उसके साथ किसी और को शरीक करें, तो वहाँ अल्लाह को ये भी बिल्कुल पसंद नहीं आता कि उसके काम के साथ किसी दूसरे काम को शामिल करें। हमें नहीं पता चलता, यानी जैसे माशाल्लाह हम जितने लोग यहाँ बैठे हैं, हम में से किसी को नहीं पता चलेगा कि किसका क्या वजह है, किसका क्या दिल टूटा हुआ है, लेकिन अल्लाह चुपके से हालात ऐसे बना देगा और आप फील करेंगे। मिसाल आप देर तक सोते रहते हैं, आप कहते हैं हाय आज फिर आधा वक्त गुजर गया, चलो अब नहीं जाती। असल वजह क्या थी कि आपका दिल अब आधा हो गया था, आपकी सोच कहीं बट गई, आप कुछ और करने लगे। आपने कहा पांच पारे पढ़ लिए, अभी तो पता नहीं ये कितने और महीने लगने हैं और मेरे कितने काम रुके हैं, मैं चलो वो कर लूँ। तो इसलिए अल्लाह की इस नेमत का शुक्र अदा करना है। देखिए हमारा नौकर हो, काम भी करो और सब बुड़ 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 करता रहे, कैसा लगेगा? हमें हो सकता है उसके बुड़ बुड़ाने की आवाज़ ना आए, लेकिन उसके पटक पटक के बर्तन रखने को देखें, हम कहेंगे भाई आप जाइए आराम कीजिए, मैं खुद ही काम कर लूँगी, गुस्सा आएगा ना। अल्लाह अपने काम सिर्फ हंसते चेहरे वालों से करवाता है, खुशी से खिले हुए मुस्कुराते हुए चेहरे। कभी कुरान पढ़ने वालों का अपने ऊपर रहम नहीं आना चाहिए, तरस ना आए, रोए ना, धोए ना। बड़े लोगों की नज़रें आप पे लगी हुई हैं, वो आप पे रश्क से देख रहे हैं, वो कह रहे हैं कि हमने शुरू से क्यों नहीं शुरू किया। मैं जाती हूँ दरसों में, नए लोग मिलते रहते हैं, फिर मुझे कल भी कहीं मैं गई तो मुझे उन्होंने कहा कि मेरे से मौका निकल गया, मुझे पता चला था कि आपने ये जनवरी में कोर्स शुरू किया तो मैं नहीं आई आ सकी। मैंने कहा कोई बात नहीं, मोस्ट वेलकम, अभी भी आ जाएं, कुछ नहीं गया, जो गया उसके लिए जो मौजूद है उसको ना छोड़ें। लोग रश करते हैं हमारे हाल पर कि हम कितने खुशकिस्मत लोग हैं कि हम इस किताब के साथ जुड़े हुए हैं। तो अल्लाह ताला हमें कहता है कि इस नेमत को याद ही करते रहो। वत्तकुल्ला, अल्लाह से डरो, इन्नल्लाहा अलीमुम बिज़ातिस्सुदूर, अल्लाह तुम्हारे सीनों की बातों को जानता है, उसको पता है कि कौन क्या करेगा। आप देखिए पहली जो मैंने तफसीर की बैत अकबा की इस आयत के नाते से, तो वाकई ये बैत इस्लाम के लिए एक नेमत साबित हुई थी, ना ये बैत होती। अब बैत का लफ्ज़ हमारे यहाँ मारूफ नहीं है ना, तो इसको आप कह लें कमिटमेंट, آفر اللہ کے نبی صلی اللہ علیہ وسلم کو فورس کیا کہ آپ آئیں مکہ سے مدینہ آئیں. آپ نے کہا نہیں ابھی نہیں آ سکتا, 6 لوگ تھے صرف. پھر اگلے سال 12 ہو گئے, اسے تیسرے سال 72 کے قریب لوگ آئے, کچھ عورتیں بھی تھیں مرد تھے. آپ نے کہا خوب سوچ لو, بہت مشکل فیصلہ کر رہے ہو. حضرت عباس جو نبی صلی اللہ علیہ وسلم کے چچا تھے ابھی اسلام پہ نہیں تھے, انہوں نے جا کے اوس کے اور لوگوں کو کہا دیکھ لو اس کو ہم نے نکالا نہیں ہوا, ٹھیک ہے وہ دشمن ہیں ان کے بنے ہوئے لیکن ابھی یہ ایسے میں موجود ہوں. وہ آپ نے کہا کہ بالکل نہ لے جاؤ, تم اس کو لے کے جا رہے ہو یاد رکھو جنگوں کا رخ تمہارے شہر کی طرف اب ہو جائے گا, دشمنوں کی نظریں اب تمہاری طرف لگ جائیں گی, اگر تم نے کل اس کو لے جا کے چھوڑنا ہے تو آج ہی چھوڑ دو. یہ نفس ہے حضرت عباس کے, سچے تھے اپنی کمٹمنٹ میں, کہا نہیں ہم جان پہ کھیل جائیں گے لیکن اس کام کو پورا کر کے رہیں گے. اور الحمدللہ یہ نعمت ثابت ہوئی, اللہ نے اس مکہ سے نکال کر مدینہ میں اسلام ایسے کیا کہ وہاں سے جو پھوٹا تو اللہ کی رحمت سے آج پوری دنیا میں اس کی چیزیں موجود ہیں. اور اگر اس کو پھر باقی چیزوں میں دیکھیں تو کیا اسلام ہمارے لیے نعمت نہیں ہے؟ اور تیسری تفسیر جو ہم نے اپنے حال کے مطابق کی, تو کیا یہ قرآن ہمیں نعمت نہیں لگ رہا؟ مجھے تو ہر دن نعمتوں میں اپنا آپ محسوس ہو رہا ہے کہ اس قرآن نے میں کتنا محفوظ کیا ہوا ہے. تو یہ تو اللہ نے اتنی پیاری ایک چھاؤں دی ہوئی ہے, اس میں تو آپ 10 گھنٹے بھی بیٹھے رہے آپ کا دل غم سے آزاد, بیماریوں سے پاک, پریشانیوں سے پاک, لیکن اس کی قدر کرنی ہے. اگر کسی وجہ سے آپ کو صبح آنے میں دیر ہو رہی ہے تو آپ اس کو ایک اپنے لیے اشارہ سمجھیں. کل اگر واقعی آپ نیت کرتے ہیں کہ تجوید سے پہلے میں نے پہنچنا ہے, 9 بجے کی کلاس ہے تو 9:45 آپ کا ٹارگیٹ ہے, تو سمجھ لیں کہ آپ کا دل ابھی پورا ہے. جتنا 9 سے اوپر جائیں گے نا مانتے جائیں کہ آپ کا دل پیچھے جا رہا ہے. میں نہیں مان سکتی کہ آپ کی مجبوریاں, کوئی یہ نہ کہے کہ یہ وجہ تو وہ وجہ, اللہ نہ کرے یہ چھن جائے. آپ ایک لمحے کے لیے سوچیں, آپ آدھے راستے میں پڑے ہوئے ہیں, اوپر جا رہے تھے, کسی رسی کو پکڑا ہوا ہے, اب زمین سے آپ کے قدم اٹھ چکے ہیں. الحمدللہ میں کہہ سکتی ہوں پچھلے 5 پاروں نے دل سے یہ زمین اور اس مادے کی اور دنیا کی محبت کم کر دی ہے, اب دنیا والوں کے لیے ہم قابل قبول نہیں رہے. ہم پلٹ بھی جائیں گے نا تو تانے ہی ملیں گے, آگے نا پلٹ کے, ہم نے تو پہلے ہی کہا. اب ہمارا حال یہ کہ ہم زمین اور آسمان کے بیچ میں لٹکے ہوئے ہیں, ہم 5ویں سیڑھی پہ ہیں, اگر کوئی پلٹتا ہے تو یہاں سے دھڑم سے گرے گا, اور جس کو گرنا ہے وہ پھر ابھی گر جائے, کیونکہ جتنا اوپر جا کے گرے گا اتنا مشکل میں آئے گا. لیکن اب بچنا نہیں, بچنے کی ایک ہی صورت ہے کہ واتسمو بحبل اللہ جمیعا, اللہ کی اس رسی کو پکڑ کے رکھو,